देश दिनेश खबर का साथमा
मेडलाइन तपाईं सँगै जीवनमा अघि बढ्दै
मेटलाइफ प्रस्तुत गर्दछ डीपीएस डिपोजिट प्रोटेक्सन स्किम जसमा पाउन सक्नुहुनेछ
सात विभिन्न ठूला रोगहरूबाट सुरक्षा र दोहोरो दुर्घटना लाभ सहितको जीवन बीमा तथा बचतको सुविधा आकर्षक परिपक्वता रकम वा पेन्सन योजना
थप जानकारीको लागि डीपीएस टाइप गरी 32288 मा एसएमएस पठाउनुहोस्
मेटलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
खुशी ऑन करो।
मेगाहर्जमा तपाईँ प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब खबर विस्तारमा। निर्धारित समयभन्दा 8 वर्ष ढिलो गरी निर्माण सकिएको समेलिया जलविद्युत आयोजनाको भोलि उद्घाटन हुने भएको छ। प्रदेश नम्बर 7 को सरकारी लगानीको पहिलो ठूलो जलविद्युत आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ। समेलियाको उद्घाटनका लागि 3 हेलिकप्टरमा प्रधानमन्त्री, ऊर्जा मन्त्री, नेपाल विद्युत प्राधिकरणका उच्च पदस्थ अधिकारी सहित 32 टोली समेलिया आउने कार्यक्रम तय भएको आयोजनाले जनाएको छ। समेलियाको उद्घाटनका लागि त्यो क्षेत्र सिँगारिएको छ। पावर हाउस र ड्याम साइडमा पनि ध्वजापात लगाएर सिँगारिएको हो। ढिलै भए पनि चमेलियाको उद्घाटनलाई लिएर स्थानीयवासी खुसी भएका छन्। सुनौ दार्चुलाबाट सहकर्मी नरेन्द्र कार्कीको रिपोर्ट।
दार्चुलाको शैल्य शिखर नगरपालिका वार्ड नम्बर 1 शिखर बलासमा निर्माण भएको तमुना जल विद्युत आयोजनाको शनिबार औपचारिक उद्घाटन हुने भएपछि पावर हाउस क्षेत्रमा सिंगार्ने काम भइरहेको छ। सजी सजावट र ढुङ्गडीबाट ल्याएका पुलहरू रोक्ने कार्य सकिएको छ। 2063 साल पुसदेखि निर्माण कार्य शुरू गरेको तमुना जल विद्युत आयोजना निर्धारित समय अवधिभन्दा झन्डै 8 वर्षपछि निर्माण सम्पन्न भएको हो। ढिला गरी निर्माण कार्य सकिए पनि सफल योजनाको रूपमा सम्पन्न हुनु खुसीको कुरा भएको बताउनुहुन्छ आयोजना प्रमुख अजय कुमार दाहाल।
ढिलो भए तापनि हामीले एउटा
पाठनको कार्यक्रम गर्न लागेकोमा धेरै खुसी छौँ हामीहरू। यसलाई एउटा सफल सबैको सहयोगबाट सफल गरौँ भन्ने कुरो म यहाँ सबैलाई अनुरोध गर्न चाहन्छु। प्रतीक्षाको घडी थियो, यसमा चाहिँ हामी एउटा त्यसलाई सफल बनाउन गइरहेछौँ।
झन्डै 16 अर्ब बढी बजेट खर्चपछि निर्माण सकिएको आयोजनाको प्रधानमन्त्री शेरबहादुर देवालले मार्च 27 शनिबार 11:30 उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री सँगै उपभोक्ता एवं ऊर्जा मन्त्री कमल थापा, ऊर्जा राज्य मन्त्री जयन्त चन्द लगायत नेता एवं उच्च पदस्थ अधिकारीको उपस्थितिमा उद्घाटन हुने तय गरेको छ। पुनः आयोजना प्रमुख दाहाल
विशेष पाहुनाहरू प्रधानमन्त्रीज्यू, ऊर्जा मन्त्रीज्यू लगायतकाहरूलाई हामीले उहाँहरूलाई अवसर हेलिकप्टरबाट आउनुहुन्छ, त्यसको लागि हामीले हेलिप्याड चाहिँ हामीले दुईवटा चाहिँ हाम्रो सशस्त्र क्याम्पमा चाहिँ एउटा निर्माण कार्य सम्पन्न गरिसकेका छौँ। तयारीहरू लगभग पूरा गरेका छौँ। साथै अब बास व्यवस्थापनहरू लगाएर विदेशी पाहुनाहरू आउने, अब एम्बेसडर आउनेहरू, उहाँहरूको सबैको लागि हामीले यहाँसम्म हामीले चाहिँ एउटा व्यवस्थापनको तयारी हामीले लगभग पूरा गरिसकेका छौँ।
समन्वय जलविद्युत उद्घाटनको लागि 3 हेलिकप्टर बलात पुग्नेछन्। समन्वय पुग्ने 2 हेलिकप्टर शस्त्र प्रहरीको हेलिप्याडमा अवतरण गर्ने कार्यक्रम तय गरिएको छ भने एउटा हेलिकप्टर सिमाई बलातको मैदानमा अवतरण गर्ने तयारी गरिएको छ। हेलिकप्टर मार्फत झन्डै 32 अतिथिहरू आउनेछन्। यसको साथै समन्वय जलविद्युत उद्घाटन सत्रमा प्रदेश प्रमुख मोहनदास मल्ल, ऊर्जा सचिव अरविन्द कुमार मिश्र, अनुप कुमार उपाध्याय, कार्यकारी निर्देशक कुलमान सिंह लगायतको सहभागिता रहनेछ। अधिकांश कर्मचारीहरू समन्वयको भ्रमणको उद्देश्य राखेर समेत आउँदैछन्। पटक पटक समय र लागत थपिँदै कहिले बन्द त कहिले सुचार हुँदै धकेलिएको 30 MW समन्वय जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रमलाई लिएर स्थानीय पनि जङ्ग छन्। स्थानीय राम सिंह बोहरा,
यहाँको जनतालाई धेरै राम्रो सुविधा भयो अनि यातायात व्यवस्था भयो,
भौगोलिक जटिलता, बन्द हडताल, प्राकृतिक प्रकोप, भ्रष्टाचार, गतिविधि ठेकेदारको लापरवाही, अनुगमन तथा नियमनमा व्यवस्था लगायतका कारणले आयोजनाबाट करिब 8 ढिलो विद्युत उत्पादन भएको हो। समयले निर्माण कार्यको सिभिल तर्फ चिनिया कम्पनी चाइना थ्री गजेज इन्टरनेसनल कर्पोरेसनले काम गरेको थियो भने इलेक्ट्रो मेकानिकल, हाइड्रो मेकानिकल तथा पर्सन लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनीले गरेको हो। 93.8 MHz लागि नरेन्द्र कार्की, दार्चुला।
अब अर्को प्रसंग, धनगढ़ी नगरको कुनै पनि गुरु योजना तयार नपारेरै अन्धाधुन्दा संरचना निर्माणको अनुमति दिएपछि अहिले आएर विकास निर्माणका गतिविधि अगाडि बढाउन समस्या हुन थालेको छ। नगर क्षेत्रमा अहिले विकास निर्माणका लागि ठूला योजनाहरू लागू भए पनि विगतमा दूरदृष्टि बिना नै व्यक्तिगत संरचना निर्माणका लागि दिइएको अनुमतिले ती योजनाहरू पनि प्रभावित भइरहेका छन्। विगतमा धनगढ़ी नगरपालिका, नापी कार्यालय, नगर विकास समिति लगायतका सरकारी निकायले नै प्रति जग्गाको जथाभावी प्रयोग गर्ने अनुमति दिएपछि अहिले विकास निर्माणका गतिविधि सञ्चालन गर्न समस्या भएको हो। सुनौ सहकर्मी नवराज पनेरको रिपोर्ट।
अहिले के छ भने बाटो चौडा बनाउँदाखेरि पनि समस्या भइरहेको छ, नाली कोर्दाखेरि समस्या भइरहेको छ, डेभलपमेन्टको चाहना एकदम छ, तर चाहिँ त्यो चाहना अनुरूप मान्छे चाहिँ केही त्याग गर्न सकिरहेको छैन।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी, सघन शहरी विकास कार्यक्रम अन्तर्गत अहिले धनगढी उपमहानगरपालिकाका अधिकांश वडाहरूमा सड़क निर्माणको काम भइरहेकोमा स्थानीयबाट विरोधका स्वरहरू बढ्दै गएको बताउँदै वडावडामा अहिले सघन शहरी विकास कार्यक्रम अन्तर्गत सड़क निर्माण भइरहेकोमा कतै स्थानीयको जग्गा परेको भन्दै त कतै भौतिक संरचना परेको भन्दै विरोध भइरहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष भागीराम चौधरी, धनगढी उपमहानगरपालिका वडा नम्बर 6 मात्र होइन वडा नम्बर 2-1 लगायतका अधिकांश वडाहरूमा यस्तै समस्या आएको छ। फुलबारी क्षेत्र गृह योजना अनुसार विकास भएकाले त्यहाँ विकास निर्माणका गतिविधि सञ्चालन गर्न खासै समस्या देखिएको छैन, तर साबिकको धनगढी नगरपालिकामा नगरपालिका सहित नगर विकास समिति र नापी कार्यालयले नै खोलानाला र सड़कमै जग्गा पास गरेपछि समस्या बढी देखिएको छ। आफ्नो वडाको समस्या बताउँदै वडा नम्बर 2 अध्यक्ष नरबहादुर बम,
हाम्रो दुई ठाउँमा छ, यता सरस्वती नगर, यतातिर अन्य यो पुरानो भन्सारहरूको औजित्व प्रक्रियामा काम सुरु भइरहेको छ। विरोधका स्वरहरू आए, त्यसलाई मजबुत गरेर गयौँ। अब सबै जनताहरूले, सबै उताहरूले चाहिँ सहमति गरे, अगाडि अगाडि त हामीलाई कदम कदम चुनौती आयो।
विगतमा धनगढी नगर क्षेत्रका सड़कहरूको चौडाइ कुनै पनि मापदण्ड नहेरी आफू खुसी निर्धारण गरिएको थियो। धनगढी उपमहानगरपालिकाले पनि 16 फिटमै जग्गा पास गर्ने गरेको थियो। भूकम्पपछि नेपाल सरकारले नै कम्तीमा पनि 20 फिटमा मात्रै जग्गा पास गर्न निर्देशन दिएको थियो। त्यसैमा सघन शहरी विकास कार्यक्रम र क्षेत्रीय शहरी विकास आयोजना जस्ता ठूला आयोजनाहरू आएपछि उपमहानगरपालिकाका लागि सड़कको अधिकार क्षेत्र समेत खाली गर्न हम्मे हम्मे भइरहेको छ। विगतमा गुरु योजना बिना नै नगरको विकास गरिएकाले समस्या आएको बताउँदै फेरि एकपटक धनगढी उपमहानगरपालिकाका प्रवक्ता मुडभरी,
यदि सुरुदेखि नै यो अलि राम्रो किसिमले प्लानिङ गरेर, जस्तो तपाईँको महेन्द्रनगर प्लानिङ सहर हो, डेभलपमेन्ट प्लानिङ सहर हो, अब यही धनगढी उपमहानगरपालिकाभित्र पनि तपाईँ फुलबारीमा जानुहुन्छ भने त्यहाँ फेरि प्लानिङ छ, हेर्नुहोस् अलरेडी नै बाटो चौडा चौडा छोडेको छ, त्यो अनुसार काम गर्न सकिन्छ।
अहिले सघन शहरी विकास कार्यक्रम र क्षेत्रीय विकास आयोजना कार्यक्रम मार्फत धनगढीमा चिल्ला र फराकिला सड़क बनाउने योजना राखिएको छ। तर कुनै दूरदृष्टि बिनाको अन्धाधुन्ध गरिएको विकासले अहिले आएर ठूलो समस्या खड़ा गरिदिएको छ। त्यसैले अब नगरको विकास गर्दा वर्षौं पछिको दूरदृष्टि राख्न आवश्यक छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गौरीफन्टा नाका स्तरोन्नति गर्दै चार लेनको सड़क निर्माण हुनुपर्ने संकेत गर्नुभएको छ। नेपाल भारत सीमावर्ती क्षेत्र दुधवा नेशनल पार्कमा आजदेखि शुरू भएको तेस्रो चरा महोत्सवको उद्घाटन गर्दै दुधवा नेशनल पार्कभित्रै पनि सड़कलाई फराकिलो बनाउनुपर्ने बताउनु भएको हो। भारततर्फ एक लेनको सड़क वन क्षेत्रमा पर्ने भए पनि विकासलाई वन विभागले पनि सहयोग गर्नुपर्ने भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगीले सड़क विस्तार भएमा पर्यटन प्रवर्धन भएर सीमावर्ती क्षेत्रले आर्थिक रूपमा फड्को मार्ने दावी गर्नुभयो।
लोक निर्माण विभाग के साथ भी सड़कों के लिए होना चाहिए, यहाँ पर वेल कनेक्टिविटी हो, सड़क यहाँ पर आने के लिए बहुत अच्छा, फोर लेन हो, फोर लेन नहीं तो टू लेन हो, फोर लेन की सुविधा दीजिए, पीपीपी बोर्ड में सड़कों को बनवाइए, टूरिस्ट आएगा, लोकल पब्लिक को टोल में छूट देने की व्यवस्था करिए, टूरिस्ट आपको टोल भी देगा और साथ साथ सड़कें लोकल लोगों के लिए भी अच्छी बनेगी, फोर लेन की सड़क बन जाएगी तो यहाँ पर लोगों का आना जाना अपने आप।
वन क्षेत्रमा ब्रोडगेज रेल लाइन विस्तारमा रोक लगाइएको अवस्थामा योगीले भने त्यो रेल लाइन विस्तार गर्नुपर्ने तर त्यसको गति 30 किलोमिटर प्रति घण्टा भन्दा बढी हुन नपर्नेमा जोड़ दिनुभयो। तेस्रो अन्तर्राष्ट्रिय चरा महोत्सवको उद्घाटनमा 37 मिनट बोल्नुभएका मुख्यमन्त्री योगीले वन क्षेत्र समुदाय र सड़कलाई एकसाथ लगेर कनेक्टिभिटी हुनुपर्ने बताउनुभयो।
यहाँ के महत्व के बारे में लोगों को बताइए, लखनऊ और दिल्ली से सीजन में एयर कनेक्टिविटी के साथ जोड़िए, हेलीकॉप्टर की सुविधा दे देंगे, 25 सीटर हेलीकॉप्टर के अब चलने प्रारंभ हो गए, प्रदेश सरकार उसमें कुछ रियायत देगी, रीजनल कनेक्टिविटी के साथ उसको जोड़िए, कैसे ही नहीं हो सकता, हमें इन संभावनाओं को विकसित करना होगा और उसी को विकसित करने की दिशा में आज प्रयास यहाँ पर प्रारंभ हुए हैं।
सीमा क्षेत्रमा उत्तर प्रदेश सरकारको वन मन्त्रालयको आयोजनामा भएको चरा महोत्सव सीमावर्ती क्षेत्रका बासिन्दाको आर्थिक स्तर परिवर्तन गर्नका लागि आयोजना गर्न शुरू गरेको बताउनुभयो। आफ्नो मन्तव्यका क्रममा कुनै पनि राजनीतिक दलको विरोध नगर्नुभएका योगीले अधिकांश समय उत्तर प्रदेशका बासिन्दाहरूको विकास, समृद्धि, किसानहरूलाई अनुदान र विपन्न वर्गको आर्थिक स्तर बढाउने कुराहरूमा जोड दिनुभएको थियो। यता नेपाल भारतको गौरीफन्ट नाका स्तर उन्नति लगायतका माग राख्दै मुख्यमन्त्री आदित्यनाथसँग भेट गर्न गएका नेपाली प्रतिनिधि मण्डलले भने भेट्न पाएनन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल सहितका प्रतिनिधि मण्डलले मुख्यमन्त्रीको कार्यक्रममा सहभागी जनाए पनि समय अभावले भेट्न नपाएको हो। निर्धारित समयभन्दा ढिलो गरी पुग्नुभएका मुख्यमन्त्री योगीसँग भेटघाटको कार्यक्रम तय गरिएको भए पनि समय अभावले भेटघाट हुन नपाएको हो। नेपाल चेम्बर्स अफ कमर्स कैलालीका अध्यक्ष मोहनराज शर्मा, कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेश राज भण्डारी, नेपाल भारत मैत्री संघका अध्यक्ष हरिशंकर ठाकुर, शिवपुरी उत्तर रामेश्वरम धामका सचिव सिद्धराज पनेरू, गोदावरी धाम व्यवस्थापन समितिका संयोजक पदमराज जोशी लगायतका पदाधिकारी सम्मिलित नेपाली प्रतिनिधि मण्डलले मुख्यमन्त्रीलाई भेट्न चरा महोत्सव आयोजना भएको दुधवा नेशनल पार्कमा पुगे पनि समय अभावले भेट्न नपाइएको नेपाली प्रतिनिधि मण्डलले जनाएको छ। दुई दिन अघि नेपाली प्रतिनिधि मण्डलले भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाका सरकारी अधिकारीहरूसँग भेट गर्दै नाका स्तर उन्नतिका लागि ज्ञापन पत्र मुख्यमन्त्रीलाई पठाएको थियो। दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
कति सजिलो सजिलो
कृषि विकास बैंकको भिसा एटीएम कार्ड भएपछि पैसा बोकेर हिँड्नै नपर्ने, कति सजिलो
एडीबीएल भिसा कार्ड भएपछि चाहिएको बेलामा एटीएम बाट फुत्त पैसा निकाल्न मिल्ने, आहा
देशै भरि आफ्नो एटीएम मेसिन छ, त्यसैले त कृषि विकास बैंकको भिसा कार्ड भएपछि नेपाल भरि नै सजिलो छ।
बैंकको भिसा डेबिट कार्ड भारतमा पनि चल्छ, त्यसले त झनै सजिलो छ।
हो त, काम विशेषले भारत जानु पर्यो भने भारु खोज्दै हिँड्नै पर्दैन,
अनि किनमेल गर्दा गुजी भरि पैसा बोक्नै पर्दैन, डेबिट कार्ड नै काफी छ, सामान रोज्यो कार्डबाटै पैसा तिर्यो,
जता पनि चल्ने कृषि विकास बैंकको भिसा डेबिट कार्ड भएपछि सजिलो नै सजिलो,
अनि सजिलो नै सजिलो भएपछि मन त त्यसै हाँसिलो।
तपाईँ पनि कृषि विकास बैंकबाट भिसा डेबिट कार्डले जीवन सजिलो बनाउनुहोस्।
कृषि विकास बैंक लिमिटेड, तपाईँ हाम्रो घर आँगनको बैंक।
ओए, कस्तो छ एग्जामको तयारी? खोइ के तयारी भन्नु, किताब नै थिएन कि पढेकै छैन, म त स्योर फिल हुन्छु।
होइन, कस्तो किताब नै थिएन भन्छ यो,
किन्न त खोजेको कतै
केही भइएन। ओहो, छुए पुस्तकको बारेमा थाहा छैन तलाई? प्लस टू क्याम्पस स्कुल लेभलका सम्पूर्ण पाठ्य पुस्तकका गाइड, टेस्ट पेपरहरू, एचए अनमी, ल्याब असिस्टेन्स, लोक सेवा आयोग, शिक्षक सेवा आयोगका पुस्तक, टेस्ट पेपरहरू तथा स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। चुवाई पुस्तक पसल, पाठ मोड, धनगढी, 0995252446।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले धनगढ़ीमा आयोजित एक कार्यक्रममा आसन ग्रहण धेरै गराएको भन्दै आयोजकको आलोचना गर्नुभएको छ। नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको 10 केन्द्रीय सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहनुभएका नेता नेपालले आयोजकले धेरैजनाको आसन ग्रहण गराएर समय खेरा फालेको भन्दै आलोचना गर्नुभएको हो।
आसन ग्रहण 2 घण्टामा सकिएछ। यदि 5 गतिमा आसन ग्रहण हुन्थ्यो कि झन्डै 500 मान्छेको आसन ग्रहण भयो होला, यहाँ पनि 100 भन्दा कम त परिणत होला। यो आसन ग्रहण गर्ने यो चलनलाई बन्द गरिदिनुहोस्। छोटो छिटो समयमा नाम नाम टाँसेर स्वयं सेवा गरेरले भोलिन्तिर खडा गरेर ठ्याक्क कुर्सीमा लगाएर खाइदिनुहोस्। र यो नाम भन्दाखेरि अर्को छेउमा बस्नेको नाम नआउँदाखेरि अनुहार ध्यार हुने हो कि त्यसपछि रिस उठ्ने हो कि उद्घोषकसँग सभापतिसँग चिन्ता हुँदो रहेछ भन्दै थिए। त्यहाँ टिकापुरमा सभापतिजी भन्दै हुनुहुन्थ्यो कसको नाम छुट्यो कसको घरले खानु पर्ने हो। यो आसन ग्रहण गरे अलि औपचारिकता भन्दा बेसी छलफलमा समय दिने गरी कार्यक्रमलाई छिटो छिटो गर्ने कुरालाई ध्यान पुगोस्।
उहाँले आसन ग्रहण गराउँदा लाग्ने समयलाई कार्यक्रमको यथार्थ विषयवस्तुमा सदुपयोग गर्न सुझाव समेत दिनुभयो। नेता नेपालले यसो भनिरहँदा हलमा तालीको गडगडाहट मचिएको थियो। सोही कार्यक्रममा बोल्दै नेता नेपालले झोलामा खोला राख्न पल्केकाहरूले नेपालमा ऊर्जा संकट निम्ताएको आरोप लगाउनुभयो। झोलामा खोला राखेर जथाभावी जलविद्युत आयोजनाका नाममा लाइसेन्स वितरण गर्दै कमिसन खाने काम मात्रै भएकाले ऊर्जा संकट निम्तिएको उहाँको आरोप थियो। यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मान घिसिङले थ्रीफेज लाइनको मिटर दिन नमान्ने विद्युत प्राधिकरणका शाखा प्रमुखलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। उहाँले विद्युतको लोड जति पनि पुगाउन सकिने भएकोले ओभरलोड हुने वाहनामा थ्रीफेज मिटर दिन नमान्ने काम तुरन्त बन्द गर्ने निर्देशन दिँदै अटेर गरे कार्यवाही गर्ने चेतावनी दिनुभयो। अहिले धेरै जिल्लामा ओभरलोड हुने र पावर नपुग्ने भन्दै ग्राहकहरूलाई थ्री फेज मिटर दिने गरिएको छैन। तर कार्यकारी निर्देशक घिसिङले भने थ्री फेज मिटर नदिनु भन्दा पनि विद्युतका संरचनाहरू सुधार गर्नमा ध्यान दिन निर्देशन दिनुभएको हो। नेपाल टेलिकम असामले स्थापना कालदेखि हालसम्म वितरण गरेका नमस्ते स्काई र सीडीएमए सिम कार्डका करिब 47,000 फारम सहित अन्य सामग्री कार्यालय प्रमुख खड्ग धामीले आगो लगाइदिएका छन्। मदिरा सेवन गरेको अवस्थामा कागजहरू जलाएको एक कर्मचारीले बताएका छन्। कार्यालयका सहायक प्रमुख प्रकेश साउन्त र कार्यालय प्रमुख धामी मदिरा सेवन गरेर कार्यालयमा आउने र दुवैजनाको मिलेमतोमा कार्यालयका महत्वपूर्ण सामग्री स्थानीयको सहयोगमा आगो लगाइएको कर्मचारीले बताउनुभयो। सबै फारमहरू कबाडीलाई बिक्री गरेका कार्यालय प्रमुख धामीले स्थानीय स्तरमा विरोध भएपछि जलाउन लागिएको बुझिएको छ। असममा वितरण भएका 47,000 फारम मध्ये धेरै फारममा उल्लेख गरिएको विवरण कम्प्युटरमा अपडेट गराउन बाँकी थियो। कागजहरू जलाउनै पर्ने भए कागज नष्ट सम्बन्धी ऐन 2027 अनुसार हेरफेर गरेर जलाउनु पर्छ। सहायक प्रमुख ब्रिकेश साउदलाई केही दिन अघि मदिरा सेवन गरेर कार्यालयमा पुगेको खबरपछि हिरासतमा पनि राखेको निमित्त प्रमुख जिल्लाधिकारी तुलबहादुर कौशाले बताउनुभयो। नेपाल टेलिकम क्षेत्रीय कार्यालय अतरियाका प्रमुख बुद्धकृष्ण मानन्दरले कागजात जलाएको बारे अनुसन्धान गर्न डडेलधुरा कार्यालयबाट लेखा तथा प्रशासन हेर्ने कर्मचारीलाई खटाइएको जानकारी दिनुभयो। प्रदेश नम्बर सातको सभामुखका लागि नेकपा एमाले बझाङका प्रदेशसभा सदस्य अर्जुन बहादुर थापालाई उम्मेद्वार बनाउने भएको छ। शनिबार हुने सभामुख पदको मनोनयनका लागि थापालाई उम्मेद्वार बनाउने नेकपा एमाले प्रदेश नम्बर सातका प्रदेश सहसंयोजक कर्ण थापाले जानकारी दिनुभयो। प्रदेश नम्बर सातमा सभामुखको लागि शनिबार मनोनयन पत्र दर्ता गरेर 29 गते चुनाव हुँदैछ। एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेश नम्बर सातमा सभामुख एमालेलाई दिने निर्णय गरेको थियो। प्रदेश नम्बर सातमा एमालेका 25, माओवादी केन्द्रका 14, कांग्रेसका 12 र राजपाका 2 जना प्रदेशसभा सदस्य रहेका छन्। यस्तै सभामुखको चुनावपछि उपसभामुखको चुनावको मिति तय गरिनेछ। उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेकाले बझाङबाट देवकी मल्ल र डडेलधुराबाट कुन्ती जोशीको नाम चर्चामा छ। सभामुखमा पुरूष भए उपसभामुख महिलालाई दिने संवैधानिक व्यवस्था छ। यस खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
सूचना धनगढी उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षकहरूको धनगढी उपमहानगरपालिका नगर स्तरीय निजी स्रोत शिक्षक सङ्घर्ष समिति गठन गर्नुपर्ने भएकाले तपसिलको मिति, समय र स्थानमा निजी स्रोतमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाहरूलाई उक्त स्थानमा अनिवार्य उपस्थित भइदिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। मिति यही माघ 27 गते शनिबार, समय बिहान ठिक 11 बजे, स्थान श्री सरस्वती माध्यमिक विद्यालय धनगढी उपमहानगरपालिका 7 मनहेरा। सम्पर्क फोन नम्बर 9811658508, 9824-6726-98।
अहिले के गरेको यो? यसरी कुलै भत्काएर आफ्नो खेतमा पानी लान पाइन्छ भने?
बर्तना बोल है बहिनी, आज त ज्यान जाला, पानी छोड्ने हैन।
खै हामी पनि हेरौँला कसरी नछोड्ने रहेछौ।
ओहो, यो बुलोको कारणले गर्दा पनि जहिले झगडा सुन्नु पर्छ। आखिर यसको समाधान गर्ने कुनै ठाउँ छैन।
तपाईँको कुरा मैले सुने, त्यसको लागि हाम्रै गाउँमा मेलमिलाप सेवा केन्द्रको स्थापना भएको छ नि। यसमा आफ्नै गाउँका मानिसहरूले मेलमिलाप सम्बन्धी विवाद समाधान गर्ने तालिम सिकेर आएका छन् र उनीहरूले यस्तै गाउँघरमा भएका सानातिना विवाद समाधान गर्न सहयोग गर्दछन्। फेरि यसमा कसैको हार जित पनि हुँदैन, दुवै पक्षको जित नै हुन्छ।
विवाद समाधानको लागि आफ्नै गाविसमा रहेको मेलमिलाप केन्द्रमा जाउँ, गाउँघरको विवाद गाउँघरमै मिलाऊ।
मेलमिलाप एलायन्स, रुडुक आइजीडी प्रो पब्लिक।
ब्रेकफास्ट समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। परिमल स्नेही राष्ट्रिय देउडा राष्ट्रिय पुरस्कार गायक यज्ञराज उपाध्यायलाई प्रदान गरिने भएको छ। सुदूरपश्चिमाञ्चल बहुउद्देश्य मञ्च धनगढीले प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष गायक उपाध्यायलाई प्रदान गरिने भएको हो। रेडियो नेपालमा प्रथम पटक 2016 सालमा देउडा गीत गाउनुभएका परिमल स्नेहीको सम्झनामा मञ्चले विगत 5 वर्षदेखि 11,111 नगद राशिको पुरस्कार वितरण गर्दै आएको छ। यस्तै मञ्चले नै प्रदान गर्ने 11,111 नगद राशिको हेमल स्मृति आम संचार पुरस्कार रेडियो नेपालमा विगत 17 वर्षदेखि हजारीमाला कार्यक्रम सञ्चालन गर्दै आउनुभएका मुकुन्द राज भण्डारी र धीरेन्द्र चटौतलाई प्रदान गर्ने निर्णय पनि गरेको छ। दुवैजनाले रेडियो नेपाल क्षेत्रीय प्रसारण सुर्खेत हुँदै दिपायलबाट समेत हजारीमाला चलाउँदै आएका छन्। मल्लले दिनेश एफएममा झण्डै 6 वर्षसम्म डोटेली भाषामा चौपातो र पोटेली कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने डोटेली भाषाकै द्विमासिक पत्रिका सुदूर चिनारीमा पनि स्थापना देखिने काम गर्नुभएको थियो। उहाँको 2 वर्ष अगाडि सड़क दुर्घटनामा पनि 28 वर्षकै उमेरमा निधन भएको थियो। दुवै पुरस्कार होलीको अवसरमा फागुन 17 गते गरिने कार्यक्रममा वितरण गरिने सुदूरपश्चिमाञ्चल बहुद्देश्य मञ्चका सहसचिव तीर्थराज भट्टले बताउनुभयो। गत वर्षदेखि अवरुद्ध रहेको बझाङको सेती नदीको पानकोटमा पर्ने पक्की पुलको निर्माण कार्य सुचारू हुने भएको छ। पुलको डिजाइन इस्टिमेट अनुसार पुल निर्माणको ठेका लिएको निर्माण कम्पनीले नदीको बीच भागमा राखिने पाइलको जग खोल्न नसकेपछि पुल निर्माणको काम अवरुद्ध भएको थियो। अब साप्ताहिक स्तम्भ कृषि खबरको पालो।
कृषि खबरमा स्वागत छ, म दीपक जोशी। फागुन महिना सुरु हुन लागेसँगै अब आँप, लिची लगायतका फलफुलमा फूल लाग्ने बेला हुन थालेको छ। यो बेला फलफुलका यी बोट बिरुवाको राम्रो स्याहार गर्न सकियो भने चैत वैशाखको हावाहुरीले फूल झार्ने समस्या कम हुन सक्छ। त्यसैले कृषि विज्ञहरूले अहिलेदेखि नै फलफुलका बोटमा सिँचाई सहित मलको उचित व्यवस्थापन गर्न सुझाव दिएका छन्। फलफुलका बिरुवामा लागेका फूललाई हुरी बतासका कारण झर्ने समस्या कम गर्न कसरी स्याहार गर्ने त आजको कृषि खबरमा जिल्ला कृषि विकास कार्यालय कैलालीका कृषि प्राविधिक हर्क बहादुर बमसँग कुराकानी गरेका छौं।
बोटको वरिपरि बिचको गोलाईको छाया परेको हुन्छ, त्यसमा रिङ जस्तो बनाउने, अनि फल्ने बोटलाई हामीले प्रत्येक बोट 50 किलोको दरले राम्ररी पाकेको कम्पोस्टहरू राख्ने, रासायनिक मलको हकमा डिएपी 931 ग्राम, युरिया 1433 ग्राम, पोटास 1133 ग्राम जति राखेर अनि त्यसको वरिपरिबाट त्यो माटोले चाहिँ पुरिदिने, हल्का मल्चिङ गरेर अनि चाहिँ सिँचाइ गरेर माटो चिस्यान गरेर राख्ने। यसले गर्दा के हुन्छ भने फलहरू पनि परिपक्व हुने र राम्रो गुणस्तरको निस्किने, यस्तो किसिमको फाइदा पुर्याउँछ।
फागुन चैत वैशाखतिर हावाहुरी जोरको आउँछ र त्यो हावाहुरीले जुन आँपलिची लगायतका फलफुलको जुन फुल हुन्छ त्यसलाई चाहिँ झारिदिने गर्छ, यसबाट रोक्नलाई चाहिँ के कुरामा ध्यान?
सबभन्दा जुन कमजोर हाँगाहरू हुन्छन्, रोगी हाँगाहरू र त्यस्तो चाहिँ सुकेको हाँगाहरू भर्सक हामीले पहिला नै अहिले नै काटेर यसलाई हटाइदिनुपर्छ र हाँगाहरू अलिक बलियो पार्नुपर्छ, किनभने मुनाहरू धेरै भयो, हाँगाहरू धेरै भयो भने एकदम बाक्लो हुन्छ बोट, बाक्लो भएपछि कमजोर हुन्छन्, कमजोर भएपछि हावाहरूले पनि बढी आक्रमण गर्ने, बढी भाँचिने डर हुन्छ र जुन फलहरू हुन्छ त्यो पनि सानो हुने, कमसल खालको फलहरू लाग्ने। त्यसले गर्दा कम्पोस्ट मल राख्ने फल्ने बोटमा अनि रासायनिक मलहरू पनि राखेर त्यसलाई चाहिँ व्यवस्थित हिसाबले चिसान गरिरह्यो भने हाँगाहरू पनि बलियो हुन जान्छ र अर्को फल पनि गुणस्तरीय फल्छ र हावाहरूबाट कम चल्छ।
यहाँले रोगी हाँगालाई काटछाँट गर्नुपर्छ भन्नुभयो, त्यो रोगी हाँगा हो वा होइन भनेर किसानले कसरी पहिचान गर्ने?
रोगी हाँगाहरू प्राय पातको टुप्पाहरू पहेँलो भएर आउने, सुक्ने सुक्ने अवस्थाको जस्तो भएको हुने अथवा बोक्रा फुट्न लागेको लक्षण देखिने र त्यस्तो मुनाहरू नपलाउने त्यस्तो लक्षण देखियो भने त्यसलाई रोगी हाँगा भनेर हामीले काटछाँट गरेर हटाउनुपर्छ। पुरै सुकेको हाँगाहरू पनि करौती सिकेचरको माध्यमले त्यसलाई काटेर हटाउनुपर्छ। यो बेला चाहिँ फड्के किराहरू भन्ने किराहरू एकदमै बढी मात्रामा त्यहाँ भुरुङ भुरुङ गरेर उड्ने फड्के किराहरू हुन्छन्, त्यसले गर्दा चाहिँ आँपको कलिलो मुनाहरू खाइदिने, फुलमा लागेको चाहिँ फुलहरू खाइदिने अनि त्यसबाट सोसेर चाहिँ गुद जस्तो च्याप च्याप निस्किने र अनि त्यो चाहिँ रोज्दै गएर अनि पछि चाहिँ त्यो सानो झिङ्गाहरू सेतो झिङ्गाहरू भएर त्यो बढी फैलिने हुनाले त्यसलाई विषादीहरू पाउँछ अनि यो विषादी रोगहरू मालाथियन रिमेडी भन्ने 1.5 एमएलदेखि 2 एमएल 1 लिटर पानीमा हालेर पालुवा आउने बेला नै स्प्रे गरिदिने अनि पछि अर्कोचोटि फुल लाग्ने बेला र अर्कोचोटि चिचिला लाग्ने बेला यदि छरिदियो भने किसानहरू यो समस्याबाट रोकिन सक्छन्।
रासायनिक मल र कम्पोस्ट मल प्रयोग गर्ने विधि त एउटा भइ नै हाल्यो र अर्को कुरा जुन सजिलै किसानले बढीभन्दा बढी फाइदाका लागि घरमा बसेरै गर्न सक्छन्, सिँचाइ राम्रोसँग गर्न सकियो भने पनि उत्पादन राम्रो लिन सकिन्छ फलफुलबाट। अहिलेदेखि नै सिँचाइ कसरी गर्ने, दिनमा कति पटक गर्ने अथवा सिँचाइ गर्दाखेरि कुन विधि अप्नाउने जानकारी गराइदिनुहोस् न?
सुरुमा त हामीले जरा नछुने गरेर टाढा चाहिँ गोलो रिङ पार्ने, लगभग हामीले 30 सेन्टिमिटर जति वरिपरि चाहिँ खाल्डोहरू बोटको वरिपरि खन्ने, जरालाई छुनु भएन। सुरुमा कम्पोस्ट मलहरू राम्रोसँग सडेको मलहरू खेतको वरिपरि हाल्ने अनि हालिसकेपछि जुन डिएपी भन्यौँ हामीले, युरिया भन्यौँ, पोटास भन्यौँ, त्यो पनि मिसाएर कम्पोस्टसँगै मिसाएर माथिबाट माटोले ढाकिदिने, ढाकेपछि त्यसको चाहिँ चिस्यान माटोमा रहिरहने गरेर 10-15 दिनको फरकमा त्यसमा हजारीको मद्दतले अथवा बाल्टिनमा पानी लगेर जगले चाहिँ वरिपरि छर्केर चाहिँ त्यसरी गर्दा चाहिँ झन् राम्रो हुन्छ, उत्पादन बढी लिन सकिन्छ र अर्को बिरुवा बलियो भएर हावाहुरीबाट पनि बढी चाहिँ बलियो हुने सम्भावना देखिन्छ।
भनेपछि बिरुवाको जरामा माटोको उकेरा लगाएर 15-15 दिनमा सिँचाइ गर्नुपर्छ,
रिङ बनाउने होइन, यो तलपट्टि चाहिँ रिङ बनाइराख्ने, रिङ बनाएर कम्पोस्ट पनि राख्यौँ, रासायनिक मल पनि हामीले प्रयोग गर्यौँ अनि त्यसपछि माटोले त्यसलाई छोपिदियौँ, छोपेपछि अलिकति मल्चिङ गाई बस्तुले नखाएको परालहरू भयो, यो चाहिँ तोरीको डाँठहरू भयो, त्यसले चाहिँ जे होस् चिस्यान त्यहाँ नउडोस्, मल पनि नउडोस् भनेर हामीले मल्चिङ गर्छौँ।
हवस् त, कृषि खबर आजलाई सकियो, अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौँ। दीपक जोशीलाई बिदा दिनुहोस्, नमस्कार।
यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
Oh, 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 oh